Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplo Cha, Rexy Duitoplo, Sat Megahertz. ३१ बुझे धारा साझा प्रतिबद्धता जारी गर्दै कर्णाली प्रदेश समन्वय परिषदको बैठक सकियो। तीनै तहका सरकारबीच समन्वय र आर्थिक व्यवस्थापन हुनुपर्नेमा जोड।
रोजगार र उचित पारिश्रमिक नपाउँदा नर्सहरू विदेशी क्रम बढ्यो। नर्सिङ पेसालाई व्यवस्थित गर्न माग।
अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा रेडियो अपरेटर विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता। करिब 14 करोड अनियमितता गरेको अख्तियारको आरोप।
र युए विरुद्धको एक दिवसीय श्रृङ्खला जितेसँगै नेपाल आइसिसीको वरियता क्रममा अगाडि बढ्यो। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बुढदियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। देश र जनताको हित तथा अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै देशभर आज शहीद दिवस मनाइँदैछ। नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानीय राणा शासन पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्र विरूद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुति गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ। वीर शहीद शुक्रराज शास्त्री धर्मभक्त माथेमा दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा तथा प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको सम्झना योगदानमा शहीद दिवस मनाइएको हो। निरङ्कुश जहानीय राणा शासन विरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विभिन्न गैर सरकारी संघ संस्थाको पहलमा हरेक वर्ष माघ 10-16 गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ। देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ लाई शहीद दिवसको रूपमा मनाइएको हो। विक्रम सम्बत 1997 माघ 10 गते निरङ्कुश राणा शासन विरुद्धमा नेपाल प्रजा परिषद स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेको स्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो। यस्तै वर्ष को माघ 13 गते सिफलमा धर्मभक्तलाई झुन्ड्याएको थियो भने माघ 15 गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको हो। शहीद दिवसको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदा दिने गरे पनि यस वर्ष भने सरकारले बिदा कटौती गरेको छ।
31 बुधे साझा प्रतिबद्धता जारी गर्दै कर्णाली प्रदेश समन्वय परिषदको बैठक सकिएको छ। सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न 2 दिने बैठकले संघ प्रदेश र स्थानीय सरकार बीचको समन्वयलाई जोड दिएको छ। पत्रकार सम्मेलनमा कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले परिषद बैठकले अहिलेको अवस्थामा 3 तहका सरकारबीच देखिएका नीतिगत अप्ठ्यारालाई सहज बनाउन भूमिका खेलेको बताउनुभयो। मुख्यमन्त्री शाहीले बैठकमा कर्णालीलाई समृद्ध बनाउने विषयमा आएका सुझावलाई आधार बनाएर कर्णाली प्रदेश योजना आयोगले योजना बनाउने काम अगुवाई गरिरहेको बताउनुभयो।
समग्र कर्णाली प्रदेशको विकासका लागि र आर्थिक समृद्धिका लागि र सुशासनका लागि र सामाजिक विकासका लागि कानून निर्माणका लागि 2 सरकार बीचको साझा प्रतिबद्धताका बारेमा पनि केही हामीले तयार पारेका चाहिँ थियौँ। प्रस्तावको रूपमा व्यापक छलफल बहस चाहिँ भयो र समग्र कर्णाली प्रदेशको विकासको खाका हामीले कर्णाली भिजन भनेर अब कर्णालीको भिजन तयार पार्ने गरिकन हामीले भिजन पेपर हामीले अन्तिममा तयार गरेर सार्वजनिक हामी गर्ने छौँ। यसका लागि हाम्रो कर्णाली प्रदेश योजना आयोग लागिराखेको चाहिन्छ र योजना आयोगलाई छोटै समयभित्र छिट्टै अहिले अब हामीले एउटा भिजन पत्र नै हामी सार्वजनिक गर्ने गरिकन हामी जाने चाहिँ छौँ र यसको तयारी चाहिँ अब हुँदैछ।
समृद्ध कर्णाली खुसी कर्णालीवासीको लक्ष्य हासिल गर्न कर्णाली विकास मोड निर्माण गर्ने मुख्यमन्त्री शाहीको भनाइ रहेको छ। मुख्यमन्त्री शाहीले यो वर्षको बजेट कार्यान्वयनमा पुरानै प्रणालीमा अघि बढ्ने तर आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि पूर्व तयारी गर्ने बताउनुभयो। बैठकले नीतिगत एकरूपता र बजेट कार्यान्वयनलाई प्राथमिकता दिएको मुख्यमन्त्री शाहीको भनाइ छ। परिषदको बैठकले कर्णालीमा खेर गइरहेको पानीबाट 500 मेगावाट क्षमताको विद्युत उत्पादनका लागि आवश्यक अध्ययन गर्ने साझा प्रतिबद्धता जारी गरेको बताउनुभयो।
कर्णालीको पानी हाम्रो लगानीको माध्यमबाट प्रदेश सरकार र स्थानीय तह र नागरिक र निजी क्षेत्रको सहभागितामा हामीले यो एउटा चाहिँ 500 मेगावाटको चाहिँ विद्युत उत्पादन गर्ने पनि अब हाम्रो साझा प्रतिबद्धता आज हामीले यसभित्र हामीले समावेश गरेका छैछौँ।
साझा प्रतिबद्धता पत्रमा पूर्वाधार विकास, कृषि, वन, पर्यटन, उद्योग, ऊर्जा र सेवा जस्ता क्षेत्रमा परियोजनालाई बैङ्क बनाई लगानी जुटाउने, योजना कार्यक्रमलाई दोहोरोपन आउन नदिन समन्वय गर्ने, गैर सरकारी संस्थालाई सरकारको निर्देशनमा एकद्वार प्रणालीबाट विकासका लागि सहभागी गराउने उल्लेख गरिएको छ। परिषद बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश सरकारका सचिवहरू, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरू, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको सहभागिता रहेको थियो।
गुणस्तरीय नर्सिङ सेवाका लागि सुरक्षित कार्यक्षेत्र भन्ने नाराका साथ सुर्खेत सहित देशभर विभिन्न कार्यक्रम गरी 57 नर्सिङ दिवस मनाइएको छ। दिवसको अवसरमा वीरेन्द्रनगरमा भएको कार्यक्रमका सहभागी नर्सहरूले नर्सिङ पेसा व्यवस्थित गर्न माग गरेका छन्। उनीहरूले अहिले 40 बिरामी बराबर एकजना नर्सले सेवा दिनुपर्ने बाध्यता रहेको भन्दै दरबन्दी अनुसारका नर्सको व्यवस्था गर्नुपर्ने माग समेत राखेका छन्। नर्सहरूले पछिल्लो समय रोजगार र उचित पारिश्रमिक नपाउँदा विदेशीको संख्या बढ्दै गएको प्रति चिन्ता जनाउँदै नेपालमै रोजगारको व्यवस्था मिलाउन माग गरेका छन्। उनीहरूले उत्पादन भएका कतिपय नर्सहरूको व्यवस्थापन हुन नसक्दा स्वयंसेविकाका रूपमा काम गर्न बाध्य भएको गुनासो समेत गरेका छन्। कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर डम्बर खड्काले नर्सहरूको माग जायज भएको भन्दै यसप्रति सरकारको ध्यान जान जरुरी रहेको बताउनु भएको छ। उहाँले दरबन्दी अनुसारका नर्स नहुँदा सेवा प्रवाहमा समस्या रहेको स्वीकार गर्दै यसप्रति राज्यको ध्यान जान नसकेको उल्लेख गर्नुभएको छ। कार्यक्रममा राज्य विकास मन्त्रालयका महाशाखा प्रमुख वृषबहादुर शाहीले संघीय संरचना अनुसार नर्सिङ सेवा दिन नसक्दा यस्तो समस्या भएको बताउनु भएको छ। उहाँले प्रदेश सरकारले कार्यविधि बनाएर नर्सिङ पेसालाई व्यवस्थित बनाउन लागि परेको उल्लेख गर्दै अब छिट्टै नर्सिङ पेसा व्यवस्थित हुने समेत बताउनु भएको छ। दिवसको अवसरमा सुर्खेतको गिरीघाटमा रहेका बाढी पीड़ित बस्तीमा पुगेर पाठी घरको जाँच, क्यान्सर परीक्षण लगायतका अन्य रोगको जाँच र परामर्श दिएको छ। नेपाल नर्सिङ काउन्सिलमा 85,884 भएका नर्समध्ये 882 विदेशी नर्स रहेका छन्। नेपालमा वर्षेनी 5,000 नर्सहरू उत्पादन हुने गरेका छन्।
यस्तै दिवस मनाइरहँदा पछिल्लो समय नर्सहरू भने रोजगार र उचित पारिश्रमिक नपाउँदा बाहिर जानुपर्ने समस्या भोगिरहेको बताएका छन्। उनीहरूले आफूले काम गरे अनुसारको सेवा सुविधा नपाउँदा स्वयंसेविका रूपमा समेत काम गर्न बाध्य भएको गुनासो समेत गरेका छन्। यसै विषयमा हाम्रा साथी दिपा कोइरालाले स्वास्थ्य कार्यालय सुर्खेतका पब्लिक हेल्थ नर्स संगीता खड्गालाई यो दिवस मनाउनुको अर्थ के छ भनेर सोध्नु भएको छ।
जस्ट अब दिवसकै लागि टिका र फुलमाला मात्रै लगायो भने चाहिँ यसको अर्थ रहँदैन, तर यो दिवसको अवसरमा हामीले कुनै न कुनै चाहिँ जनपक्षीय काम चाहिँ गर्नुपर्छ भन्ने हिसाबले मलाई लाग्नुपर्छ जस्तो लाग्छ। जसरी हामीले एउटा क्याम्प गर्दाखेरि अब दुर्गम बस्तीमा भएको महिलाहरूले निशुल्कमा उपचार पाउनुभयो होइन, त्यसै गरेर हामीले आज सामान्य आफ्नो नर्सिङ दिदीबहिनीहरूसँग छलफल गऱ्यौँ अनि हाम्रो सामाजिक विकास मन्त्रालयबाट पनि प्रतिनिधि जानुभएको थियो, क्षेत्रीय स्वास्थ्य निर्देशनालय बाट पनि जानुभएको थियो होइन, त्यसै गरेर हाम्रो प्रदेश अस्पतालको प्रमुखजीहरू हुनुहुन्थ्यो। यसरी गर्दाखेरि आफ्नो प्रोफेसन के हो त भन्ने कुराको बारेमा जानकारी हुनुभयो र अहिलेसम्म हामीले के गरिरहेका छौँ र आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भन्ने कुरा चाहिँ फाइदा हुन्छ जस्तो लाग्छ। र अर्को कुरा जनमानसमा केही न ए नर्सिङ दिवस हो भनेपछि ओहो नर्सहरूको पनि यस्तो दिवस हुँदो रहेछ है, यो के कारणले गर्दाखेरि यो नर्सिङ दिवस मनाउन थालिएछ, यसको के चाहिँ महत्त्व छ भन्ने चाहिँ झल्किन्छ जस्तो लाग्छ।
समस्याहरू छन् नर्सिङ पेसामा,
धेरै समस्याहरू छ। ती समस्याहरू भनेको कतिपय हाम्रो पेसागत समस्याहरू, अब व्यक्तिगत समस्या कुरा गरेर साध्य हुँदैन। पेसागत समस्याहरू भनेको नर्सिङले चाहिँ सधैँ रात दिन खटेर चाहिँ सेवा दिनुपर्ने, बिहान दिउँसो साँझ होइन, कतिखेर हो हामीले चाहिँ जतिखेर सेवा गर्न पनि तत्पर हुनुपर्ने, प्रत्यक्ष बिरामीसँग खेल्नुपर्ने समस्याहरू छ भने अर्कोतर्फ चाहिँ राज्यले हामीलाई चाहिँ उपेक्षा गरिरहेको जस्तो चाहिँ मलाई लाग्छ होइन। हामीले जति अरू 10-5 ड्युटी गर्नुहुन्छ हिँड्नुहुन्छ, तर हामी के गर्छौँ त भन्दाखेरि छ घन्टा अरूले ड्युटी गर्दा पुग्छ भने हामीले 12 घन्टा पनि गरेका छौँ र आफ्नो बच्चालाई दुध नखुवाइकन अरूको बच्चालाई चाहिँ पूर्ण स्तनपानका कुराहरू दिँदै हिँड्न परेको छ। यस्तो गर्दाखेरि चाहिँ नर्सिङ पेसामा समस्या चाहिँ धेरै छ र पीडा पनि धेरै।
पेसागत रूपमा भन्दा तपाईँहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी र कर्तव्यलाई त फेरि पछाडि सार्न त पक्कै पनि सकिन्न, होइन? सेवा त यहाँहरूले गर्नु नै पर्छ, तर त्यसलाई सहज हुने खालका कस्ता कार्यक्रमहरू चाहिँ गर्नुपर्छ जसले तपाईँहरूलाई सहज हुन्छ भन्ने गर्नु लाग्छ नि?
अब नर्सिङ पेसालाई एउटा मर्यादित बनाउनको लागि र गुणस्तरीय सेवा जनतालाई दिनका लागि होइन, हाम्रो नर्सिङले पनि दुई पाटोमा चाहिँ हामीले अहिले काम गरिराखेका छौँ। एउटा हाम्रो चाहिँ प्राथमिक उपचारको क्षेत्रमा जुन हामी समुदायमा काम गर्छौँ, कम्युनिटी नर्सिङहरूले पब्लिक हेल्थको क्षेत्रमा काम गर्छौँ भने अर्को चाहिँ हाम्रो हस्पिटलतिर क्युरेटिभ क्षेत्रमा काम गरिरहेका छौँ। र पब्लिक हेल्थको दृष्टिकोणमा चाहिँ के हुन्छ भन्दाखेरि विश्व स्वास्थ्य सङ्गठनले नै के भनेको छ, प्रत्येक 1,000 जनसङ्ख्यामा 3 नर्स हुनुपर्छ भन्छ होइन गाउँमा। भनेपछि हाम्रो देशको त्यो अवस्था चाहिँ छैन होइन। भने अर्कोतर्फ हस्पिटलतिर काम गर्दाखेरि एउटा आइसियुमा एउटा बिरामीलाई हेर्नको लागि 1 नर्स चाहिन्छ, त्यसै इमर्जेन्सीमा एउटा बिरामी हेर्नको लागि 2 नर्सको दरबन्दी हुनुपर्छ भनिन्छ। र अपरेसन थिएटरमा जहाँ अपरेसन गरिन्छ त्यहाँ चाहिँ एउटा बिरामी बराबर 3 नर्स हुनुपर्छ भनेर चाहिँ भनिन्छ। तर हाम्रो देशमा चाहिँ त्यो WHO होइन विश्व स्वास्थ्य सङ्गठनको मान्यता अनुसार चाहिँ हाम्रो नर्स पेसेन्ट रेसियो चाहिँ छैन। 3 नर्स हुनुपर्ने ठाउँमा हाम्रो चाहिँ 1,000 जनसङ्ख्यामा 0.4 भनेको त त्यो लगभग 4,000 1 पनि पर्न आउँदैन, त्यसरी नर्सको दरबन्दी छ। त्यो पनि अझ यस्तो क्यालकुलेसन हो कि पढेका जति नेपालमा 85,000 नर्सहरू उत्पादन भएका छन्, ती सबै नर्सलाई हिसाब किताब गर्दाखेरि हो। पढेका गन्दा पनि छैन। अझ हामीले सरकारी सेवामा जागिर गर्नेको मात्रै हिसाब गर्यो भने त सरकारी सेवामा 12,000 मात्रै छ भने प्राइभेट सहित गरेर 24-25,000 जति होला भन्ने छ। त्यो संख्या गर्यो भने त झनै न्यून हुन आउँछ। हामीले सामान्यत हस्पिटलतिर एउटा नर्सले जनरल वार्डमा काम गर्दाखेरि 1 नर्सले 4 बिरामी हेर्नुपर्छ भन्ने मान्यता हो भने हाम्रो देशमा चाहिँ 1 नर्सले 40 बिरामी हेरिरहेको अवस्था छ। भने अब त्यहाँ कसरी चाहिँ त्यो नर्सले काम गर्छ होला, कसरी चाहिँ ऊ मुड फ्रेस हुन्छ होला र मुस्कान सहितको सेवा चाहिँ कसरी बिरामी र उनका भिजिटरहरूलाई दिन सक्छ होला, त्यसले गर्दाखेरि पनि हामीलाई समस्या भएको छ। जसरी अब ठिक्क आफ्नो 6-7 ड्युटी सिद्ध्याएर त्यसपछिको टाइम कम्तीमा आफ्नो बच्चा र आफ्नो फ्यामिलीलाई दिन सक्ने कन्डिसन भइदिएको भए पनि यो नर्सिङ प्रोफेसनप्रति चाहिँ सबै अलिकति अझै बढी आकर्षण हुन्थ्यो जस्तो लाग्छ। हुन त अहिले अब धेरैजनाले नर्सिङ नै पढ्नुपर्छ भन्नुहुन्छ, तर यो बेरोजगारीको समस्याले जागिर पाइन्छ अरू केही नभए पनि भन्ने हिसाबले गए पनि साँच्चीकै भित्रदेखि राम्रो गर्छु भन्ने मान्छे अथवा म चाहिँ मेरो पेसा मर्यादित छ भन्ने मान्छेहरू चाहिँ हाम्रो नर्सिङ पेसाप्रति अहिले आकर्षित नभएका हुन् कि जस्तो पनि लाग्छ।
पढेर बाहिर जाँदा बाहिर राम्रो हुन्छ भन्ने हिसाबले पनि पढेको छ
एकदमै। अब त्यो पनि म के चाहन्छु के भन्छु भन्दाखेरि यो सिस्टमको कुरा हो होइन। सिस्टमले के गराइदियो त भन्दाखेरि हामीले दुःख चाहिँ बढी गर्नुपर्ने तर त्यसको प्रतिफल चाहिँ कम होइन। हस्पिटलमा सानो हामीले 900 राम्रो काम गरेको चाहिँ प्रचारमा आउँदैन, तर 900 नर्सले राम्रो काम गरेको चाहिँ आउँदैन। 1 नर्सले कहिलेकाहीँ झुक्किएर रिसायो भने पनि नर्सहरू यस्ता हुन्छन् भनेर जताततै चाहिँ हल्ला पिटाइएको चाहिँ देखिन्छ। त्यसै गरेर आर्थिक हिसाबले हेर्दाखेरि पनि हामी हेपाटाइटिस एचआइभी होइन जस्ता रोगहरूसँग लड्दै हामी बिरामीको सेवा गरिराखेको हुन्छौँ, तर हाम्रो चाहिँ त्यहाँ पछाडि हामी नै रोगी भयो भने के गर्ने त भन्ने हामीसँग चाहिँ त्यसको जवाब हुँदैन। अर्को कुरा आर्थिक कुराले हामी आफ्नो भयभरिको समय जति नर्सिङ पेसामा लाउँछौँ, बिरामीको स्याहारमा लाउँछौँ। जसरी एउटा टेबल वर्क गर्ने मान्छेले होइन ल आज 5 मेरो ड्युटी सक्यो भोलि आउनुहोस् है भोलि लेटर दिन्छु भन्ने पुग्छ, तर बिरामी सिरियस भएको बेला म 5 मेरो ड्युटी सक्यो म अब हिँड्छु है भनेर नर्स डाक्टरले चाहिँ भन्न पाइँदैन। त्यसले गर्दाखेरि कम्तीमा आफ्नो जोखिम अनुसारको आर्थिक होइन आर्थिक उपार्जन हुने खालको सरकारले व्यवस्था गर्यो भने पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ।
हामीसँग छिमेक सरेफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले 31 बुधे साझा प्रतिबद्धता जारी गर्दै कर्णाली प्रदेश समन्वय परिषदको बैठक सकियो। तीन तहका सरकारबीच समन्वय र आर्थिक व्यवस्थापन हुनुपर्नेमा जोड। रोजगार र उचित पारिश्रमिक नपाउँदा नर्सहरू विदेशने क्रम बढ्यो। नर्सिङ पेसालाई व्यवस्थित गर्न माग लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्यामु श्रेष्ठ विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। अख्तियारले 14 करोड़भन्दा बढी गैर कानूनी सम्पत्ति आर्जन गरेको भन्दै श्रेष्ठ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। श्रेष्ठले भन्सारमा रहँदा सुन तस्करीमा सहयोग गरेको र अन्य विभिन्न स्रोतबाट गैर कानूनी आर्जन गरेको भन्दै आयोगमा उजुरी परेकाले छानबिन गर्दा करोडौं गैर कानूनी आर्जन गरेको भेटिएपछि मुद्दा दायर गरेको अख्तियारको भनाइ छ। श्रेष्ठ 33 किलो सुन प्रकरणमा संलग्न रहेको भन्दै कारवाही प्रक्रिया अघि बढाएपछि 2073 मंसिरदेखि निलम्बनमा पर्नु भएको छ। श्रेष्ठलाई 4,49,00,000 रुपियाँ बिगो समेत गरी 14,61,00,000 रुपियाँ असुल गर्नुपर्ने देखिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको जनाएको छ। काठमाडौँमा भ्रष्टाचार अवधारणा सूचाङ्क 2018 सार्वजनिक गर्दै आम निर्वाचनपछि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक देखिएको बताएको हो। 180 मुलुकलाई समेटेर गरिएको सर्वेक्षणमा नेपाल 31 अङ्क प्राप्त गरी 124 स्थानमा रहेको छ। नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार व्यापक, व्यवसायमा घुस, सार्वजनिक पद धारण पद र अधिकारको दुरुपयोग, अनुगमन र कारवाहीमा कमी, सूचनामा नागरिकको पहुँच कमी भएको प्रतिवेदनले जनाएको छ।
सरकारले जेपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई संघीय सरकारकै मातहतमा राख्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले पूर्व प्रधानमन्त्री द्वय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका यी संघीय सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो। नेपाली कङ्ग्रेसले आफ्नो तत्कालीन सभापति द्वयको नाममा रहेका यी अस्पताललाई सरकारले सम्बोधन नगरेको भन्दै संसद अवरोधका साथै सडक आन्दोलन घोषणा गरेको छ। सरकारले यसअघि देशभरका 9 अस्पताललाई केन्द्र सरकार अन्तर्गत राख्ने निर्माण गरे पनि अस्पतालको बारेमा केही उल्लेख गरेको थिएन।
सल्यानमा जेलबाट भागेर फरार भएका एक व्यक्ति 18 वर्षपछि पक्राउ परेका छन्। बनगाडको पिण्ड नगरपालिका 9 का 36 वर्षका एकेन्द्र बहादुर खड्गालाई जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले गाउँबाटै पक्राउ गरेको हो। भारतको सिमलामा बिहे गरी बस्नुभएका खड्गा लुकीछिपी घर आउने गरेको सूचनाको आधारमा पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर साईले बताउनुभयो। खड्गालाई जिल्ला अदालत हाजिर गराई भुक्तानी हुन बाँकी कैद र कैद भागेको मुद्दामा थप गरी 2 वर्ष गरी 20 वर्ष 4 महिनाका लागि जिल्ला कारागार सल्यानमा पठाएको प्रहरीले बताएको छ। खड्का 2027 साल चैत 23 गते सल्यान कारागारबाट फलामको ड्रम प्रयोग गरी प्रखाल नागी फरार भएको प्रहरीले बताएको छ। 2056 सालमा आफ्नै आमालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा खड्कालाई जिल्ला अदालत सल्यानले 20 वर्ष 4 महिना कैद फैसला सुनाएको थियो। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले सिमेक सेरेफिरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कञ्चनपुरको महेन्द्रनगरमा सरकारी जमिनमा अवैध तरिकाले निर्माण भएका संरचना भत्काउनु पर्ने माग गर्दै प्रमुख राजनीतिक दलकै भातृ संगठनले अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्। महेन्द्रनगर नगर विकास समितिको जग्गाको अतिक्रमण हटाउन माग गर्दै उनीहरूले अनिश्चितकालीन बन्द आह्वान गरेपछि जनजीवन प्रभावित भएको छ। भाडाका नाममा सरकारी जमिनमाथि भएको दोहन हटाउन सरकारले कुनै पहल नगरेपछि आफूहरू आन्दोलनमा उत्रिएको विद्यार्थी नेता कमल रुकायले बताउनु भएको छ। अर्का विद्यार्थी नेता ओम बस्नेतले सरकारले अतिक्रमण हटाउन पहल नगरी आफूहरूले नै संरचना भत्काउने समेत चेतावनी दिनुभएको छ। यसअघि पनि पुस 9 गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समेत 1 महिनाभित्र अवैधानिक तरिकाले बनेका भवन भत्काउन आदेश दिए पनि अतिक्रमण हटाउन अहिलेसम्म कुनै पनि पहल भएको छैन।
दैनिक उपभोग्य तरकारीमा विषादीको प्रयोग बढेसँगै दीर्घ रोगीहरूको संख्या पनि बढेको विज्ञहरूले बताएका छन्। अत्याधिक विषादीको प्रयोगले क्यान्सर, मृगौला लगायतका दीर्घ रोग लाग्ने विषादी विज्ञको भनाइरहेको छ। विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली विज्ञ रामकृष्ण सुविदीले विषादी प्रयोग गरिरहेका तरकारी खानेलाई मात्र होइन विषादी छर्नेलाई पनि यसको प्रभाव देखिएको बताउनुभयो। नेपालमा हरेक वर्ष 635 मेट्रिक टन विषादी भित्रिने र करिब 13,000 खुद्रा व्यापारीले विषादीको कारोबार गरिरहेको तथ्याङ्क रहेको छ। सरकारले 15 विषादीमा प्रतिबन्ध लगाए पनि 3,035 किसिमका विषादी अहिले पनि प्रयोग भइरहेको जनाइएको छ।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतवार्षिकी संयुक्त रूपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ। दुवै कोरियामा हरेक वर्ष मार्च 1 तारिकका दिन जापानको उपनिवेश विरूद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन दिवस मनाउने गरिएको छ। स्थानीय सञ्चार माध्यमले दक्षिण कोरियाको एकीकरण मन्त्रालयले संयुक्त रूपमा शतवार्षिकी समारोह मनाउने प्रस्तावसहित उत्तर कोरियालाई पत्राचार गरेको हो। दक्षिण कोरिया अधिकारीले अहिले उत्तर कोरियाको जवाफको प्रतीक्षा गरिरहेको पनि स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्। कोरियाली प्रायद्वीपमा सन् 1910 1945 जापानको साम्राज्य रहेको थियो। अघिल्ला वर्षहरूमा दुवै कोरियाले एकै दिन आफ्नै तरिकाले यो दिवस मनाउने गरेका थिए।
भेरी खबरमा अब लागौं खेल खबर। संयुक्त अरब इमिरेट्स युए विरुद्धको एक दिवसीय श्रृङ्खला जितेसँगै नेपाल आइसिसी वरियता क्रममा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको वरियतामा नेपाल पहिलो पटक स्थान बनाउन सफल भएको हो। आइसिसी वरियता क्रममा नेपाल 152 अङ्कसहित पुछारमा रहेको छ। एक दिवसीय वरियता क्रममा शीर्ष स्थानमा इङ्ल्यान्ड छ भने भारत दोस्रो स्थानमा रहँदा न्युजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अस्ट्रेलिया छैटौं स्थानमा रहेका छन्। यस्तै बङ्गलादेश सातौं, श्रीलङ्का आठौं, वेस्ट इन्डिज नौ, अफगानिस्तान दशौं, जिम्बाब्वे 11, आइसल्यान्ड 12 र स्कटल्यान्ड 13 स्थानमा रहँदा युएई 14 स्थानमा रहेका छन्।
र विभागीय टोली नेपाल पुलिस क्लब मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। अन्तिम क्वार्टर फाइनलमा पुलिसले सिएफसी भुटानलाई 2-0 हराउँदै सेमी फाइनलमा यात्रा तय गरेको हो। यो खेलको नतिजासँगै प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। यसअघि मनाङ मर्स्याङदी मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आर्मी क्लबले सेमी फाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। प्रतियोगिताको विजेताले 16,00,000 हात पार्दा उपविजेताले भने 8,00,000 रुपियाँ पुरस्कार हात पार्नेछन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
साझा प्रतिबद्धता जारी गर्दै कर्णाली प्रदेश समन्वय परिषदको बैठक सकियो। तीनै तहका सरकारबीच समन्वय र आर्थिक व्यवस्थापन हुनुपर्नेमा जोड।
रोजगार र उचित पारिश्रमिक नपाउँदा नर्सहरू विदेशी क्रम बढ्यो। नर्सिङ पेसालाई व्यवस्थित गर्न माग।
अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा रेडियो अपरेटर विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता। करिब 14 करोड अनियमितता गरेको अख्तियारको आरोप।
र युए विरुद्धको एक दिवसीय श्रृङ्खला जितेसँगै नेपाल आइसिसी वरियता क्रममा प्रवेश। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।
ला